یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ bbcurdu.com پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
بدھ 22 مئی، بی بی سی کے پروگرام سیربین کے ساتھ میں ہوں عبداللہ فاروقی۔ پاکستان کے صوبہ سندھ کی حکمراں جماعت کا گڑھ شہر لاڑکانہ ایچ آئی وی کے وائرس کا بری طرح شکار، 607 افراد متاثر، کمی کہاں رہ گئی؟ حکام کا کہنا ہے
لیجسلیشن کی مزید ضرورت نہیں ہے، انٹیگریشن کی ضرورت ہے۔ البتہ یہ جو کوارڈینیشن تھا اس کی کمی تھی، وہ ہم نے ہیلتھ ڈپارٹمنٹ نے فل کر دی ہے۔
پاکستان کے صوبہ بلوچستان کے روایتی کھانے روش کی ترکیب میں کیا ہے جو اسے لذیذ ترین بنا دیتا ہے؟ ایک مشہور ریسٹورنٹ کے نگراں نے بتایا،
یہ ایسی بلوچستانی ڈش ہے جو بلوچستان کا روایتی ڈش ہوتا ہے۔ یہ ہوتا ہے بالکل سادہ گوشت ہے، یہ خشک بنتا ہے اور یہ پہاڑی بکروں کا آتا ہے افغانستان کی طرف سے۔
یہ سب موضوعات خبروں کے بعد، خبریں آسیہ انصر کے ساتھ۔
پاکستان کے صوبہ سندھ کے ضلع لاڑکانہ میں ایچ آئی وی پھیلنے کا معاملہ شدت اختیار کرتا جا رہا ہے۔ گزشتہ ایک ماہ کے دوران اسکریننگ میں 600 سے زائد افراد میں ایچ آئی وی پازیٹو آیا ہے۔ سندھ ایڈز کنٹرول پروگرام کے پاس اس وقت ایچ آئی وی کے 10,000 مشتبہ مریض رجسٹرڈ ہیں۔ اس کی مکمل تفصیل آپ کچھ دیر میں پروگرام سیربین میں سن سکیں گے۔ پاکستان کے مشیر خزانہ عبدالحفیظ شیخ نے سماجی رابطے کی ویب سائٹ ٹویٹر پر اپنے پیغام میں کہا ہے کہ سعودی عرب پاکستان کو ہر سال 3.2 ارب ڈالر کا تیل 3 سال کی مدت تک ادھار دے گا۔ مشیر خزانہ کے مطابق اس سے پاکستان کی ادائیگیوں کے توازن کی پوزیشن بہتر ہوگی اور کرنٹ خسارہ بھی کم ہوگا۔ انڈیا کے انتخابی الیکشن کمیشن نے حزب اختلاف کی جماعتوں کے اس مطالبے کو مسترد کر دیا ہے کہ ہر حلقے میں ووٹوں کی گنتی 5 مشینوں پر کاغذ کی پرچی پر درج کیے گئے ووٹوں سے کی جائے اور اس کے بعد الیکٹرانک مشینوں کے ووٹوں کی گنتی ہو۔ الیکشن کمیشن کا کہنا ہے کہ ووٹنگ مشینیں اسٹرانگ روم میں قطعی طور پر محفوظ ہیں۔ انڈونیشیا کے دارالحکومت جکارتا میں 9 منتخب صدر جوکو ودودو کے خلاف مظاہروں میں 6 افراد ہلاک اور 200 سے زائد زخمی ہو گئے ہیں۔ انڈونیشیا میں الیکشن کمیشن نے صدر جوکو ودودو کے جیت کا اعلان گزشتہ روز کیا تھا۔ اپوزیشن نے انتخابات میں دھاندلی کا الزام عائد کرتے ہوئے الیکشن کمیشن کا گھیراؤ کیا، جن کو منتشر کرنے کے لیے پولیس نے آنسو گیس اور واٹر کینن کا استعمال کیا۔ انڈین ایئر فورس نے سری نگر ایئر بیس کے ایئر آفیسر کمانڈنٹ یعنی اے او سی کو ان کے عہدے سے ہٹا دیا ہے، تاہم اس بارے میں انڈین فضائیہ نے تبصرہ کرنے سے انکار کر دیا ہے۔ یہ بی بی سی اردو سروس ہے۔
خاص خاص خبریں آپ نے آسیہ انصر سے سنی، اور حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ پاکستان میں مبینہ ریپ کے بعد قتل کی جانے والی بچی فرشتہ کے معاملے کو لسانی رنگ کیوں دیا جا رہا ہے، کون دے رہا ہے؟ کوشش کریں گے تمام زاویوں پر گفتگو ہو، اور اس کے علاوہ اقوام متحدہ کو یمن میں امدادی سامان کی تقسیم پر تحفظات کیوں ہیں؟ یہ دونوں موضوعات سیربین میں شامل ہیں، ان پر بات ہوگی، لیکن پہلے سب سے اہم موضوع۔ پاکستان کے صوبہ سندھ کے ضلع لاڑکانہ میں ایچ آئی وی خاصا پھیل چکا ہے اور اس نے وبائی شکل اختیار کر لی ہے۔ صرف گزشتہ ایک ماہ میں 20,000 افراد کی اسکریننگ کی گئی، جن میں سے 607 افراد میں ایچ آئی وی پازیٹو آیا ہے۔ اسکرین کیے جانے والوں میں 70% بچے ہیں۔ تفصیل کے ساتھ کراچی سے نامہ نگار ریاض سہیل۔
رتے درو ہسپتال میں 8 خصوصی کاؤنٹر بنائے گئے ہیں، جہاں روزانہ 2,000 مریضوں کی بلڈ اسکریننگ کی جاتی ہے۔ رتے دیروں سے صرف 5 کلومیٹر دور ایک گاؤں میں کیمپ لگا کر 200 افراد کی اسکریننگ کی گئی، جن میں سے 17 افراد میں ایچ آئی وی پازیٹیو نتیجہ آیا، جن میں 7 افراد ایک ہی خاندان کے ہیں۔ اس خاندان کی ایک خاتون سے ہم نے صورتحال معلوم کی۔
مجھے گھر والے کے ظاہر تھے،
پہلے میرے شوہر کو بیماری ظاہر ہوئی،
उसके बाद मैंने अपने टेस्ट करवाए तो मुझे भी जाहिर हुई। मेरी बच्ची मेरा दूध पीती है, उसको भी ये बीमारी लग गई। हमारा इलाज तो लाड़काना के अस्पताल से चल रहा है, लेकिन बच्ची के इलाज के लिए कराची जाना पड़ता है, जिस पर हर माह 10,000 रुपए खर्चा आ जाता है। मेरा शौहर दिहाड़ी पर मजदूर है, ये खर्चा हमारी कुवत से ज्यादा है, लेकिन क्या करें, इधर उधर से पैसे लेकर जाते हैं।
आगा खान यूनिवर्सिटी में गुज़िश्ता 10 सालों से एड्स का शिकार बच्चों के इलाज मुआवजे से वाबस्ता डॉक्टर फातिमा मीर रजाकाराना तौर पर लाड़काना में सरकारी अस्पतालों में मदद फराहम कर रही हैं। उनका कहना है कि कम वजन, कद और गजाइत से कमजोर बच्चों पर एचआईवी वायरस आसानी से हमला करता है।
एचआईवी जो है एक एडेड बर्डन है इस फैमिली के लिए, क्योंकि अब इस फैमिली को क्रॉनिक केयर क्लिनिक के साथ एसोसिएटेड रहना है, हर दूसरे महीने इनको आकर एक क्लिनिक में दिखाना है। सो ये एक हकूमत के ऊपर भी, हमारे हेल्थ सिस्टम के ऊपर भी, इन लोगों के ऊपर भी, हर लेवल पे एक एडेड बर्डन है इस चीज़ का स्पिल ओवर होना बच्चों की पॉपुलेशन के अंदर। अलार्मिंग है क्योंकि इसका ये मतलब है कि अब आपकी केयर को बहुत ज़्यादा स्पेसिफिक और बहुत ज़्यादा रेलेवेंट होना चाहिए। आप फजूल चीज़ों के ऊपर आपको पैसे नहीं ज़ाया करने चाहिए।
सिंध में महकमा सेहत ने दावा किया है कि अताई डॉक्टरों के 500 क्लिनिक बंद कर दिए गए हैं और गैर सेहतमंद खून की मुंतकली करने वाले ब्लड बैंक के खिलाफ भी कार्रवाई जारी है। रतेदेरों में एक सरकारी डॉक्टर मुजफ्फर घांगरो को गिरफ्तार कर लिया गया है, जिन पर इल्जाम है कि उनकी क्लिनिक से एचआईवी वायरस फैला है। हुकूमत ने मामले की JIT भी तश्कील दी है। ये JIT किस नतीजे पर पहुंची है, ये सवाल हमने DIG लाड़काना इरफान बलोच से किया।
जो कंसर्न डॉक्टर है जिसके ऊपर एलिगेशन है, जिसकी वजह से पुलिस इन्वॉल्व हुई थी इसमें कि जी वो रीज़न है स्प्रेड का, तो उसमें ये स्टोरी डेवलप हुई थी इनिशियली कि जी ये मेंटली ठीक नहीं है और इसको खुद को HIV और उसने मुआशरे से बदला लेने के लिए ये काम किया है, लेकिन JIT में ये बातें प्रूव नहीं हो रही। उसमें एक तो ये बात कि जी मेंटली ठीक नहीं है, वो बात भी प्रूव नहीं हो रही, ही इज़ वेरी मच साउंड। और इसके अलावा के जी क्रिमिनल इंटेंट, के जी जानबूझ के अपने खून जो है वो दूसरों में ट्रांसफ़र कर रहा था, ये भी सामने बात नहीं आ रही। लेकिन एक इम्पॉर्टेंट बात जो है कि जी जो SOPs हैं, हाइजेनिक SOPs जो हैं, वो क्लिनिक में फॉलो नहीं हो रही थी, और प्रोबेबली उसकी वजह से काफ़ी पेशेंट्स इसकी मेडिसिन इसकी क्लिनिक से HIV की मर्ज में मुबतला हुए हैं।
सिंध एड्स कंट्रोल के मुताबिक सूबे में HIV के 10,000 मुतासरा मरीज इलाज के लिए रजिस्टर्ड हैं, जबकि हैदराबाद, शहदादकोट और शिकारपुर में भी मरीज सामने आ रहे हैं। इससे कबल सूबे वजीर सेहत डॉक्टर अजरा पेचुओ कह चुकी हैं कि हर किसी की ब्लड स्क्रीनिंग मुमकिन नहीं। रियासेल, BBC कराची।
पाकिस्तान के कौमी एड्स कंट्रोल प्रोग्राम के मुताबिक सूबे सिंध में HIV के मुश्तबक केसेस 1,65,000 से ज़ायद हैं, जो कि सूबे पंजाब के बाद दूसरे नंबर पर ज़्यादा केसेस हैं। सिंध एड्स कंट्रोल प्रोग्राम के पास 10,000 रजिस्टर्ड मरीज हैं। रतोडेरों में इतनी शिद्दत कैसे आई, सिंध एड्स कंट्रोल प्रोग्राम के सरबरा डॉक्टर सिकंदर मेमन ने बताया कि इब्तिदा में लोग अताई या फिर जाली डॉक्टरों से HIV का इलाज कराने लगे थे।
मेरा ये ख्याल है कि जो आबादी में था, जो हाई रिस्क पॉपुलेशन भी थी, तो उन्होंने क्वैक्स को अटेंड किया है। उसमें उन्होंने क्या किया कि एक सिरिंज को चार पाँच लोगों को लगाया। अगर एक HIV पॉजिटिव का सिरिंज अगर 5 लोगों को लगाएगा तो ज़्यादातर रिस्क यही होती है कि उसमें ट्रांसमिट हो जाता है।
जिन लोगों में ये वायरस पाया गया है, उनके इलाज के लिए अब क्या किया जाएगा?
ट्रीटमेंट के हवाले से मैं बताऊं कि ट्रीटमेंट जो मेडिसिन होती हैं, चाहे बच्चों की हो चाहे बड़ों की, ये हमें नेशनल एड्स ग्रो प्रोग्राम देता है ग्लोबल फंड के फाइनेंशियल सपोर्ट के साथ, तो उसमें कोई भी हमें कमी नहीं है। अगर आज हम उनको बताएं कि हमें 200 मरीज़ों के लिए दवाई चाहिए, तो इंशाल्लाह वो दूसरे या तीसरे दिन दवाई आ जाती है, चाहे वो बच्चों की हो चाहे बड़ों की। उसमें आज तक शार्टेज नहीं है और इंशाल्लाह अगले 6 महीने तक उनसे हमारी बात हुई है, वो कमी पेशी कोई नहीं है इंशाल्लाह।
सिकंदर मेमन साहब, मुतासरा लोगों को कैसे इलाज की सहूलियात मैसर आ सकेंगी, वो कहाँ रब्ता कर सकते हैं?
हमारे 9 सेंटर हैं, ट्रीटमेंट सेंटर हैं, जो एक नवाबशाह में है, एक लाड़काना में है, एक सखर में है और एक हैदराबाद में है, कराची में काफ़ी सेंटर्स हैं, इंडस हॉस्पिटल में है, आगा खान हॉस्पिटल में बच्चों का है, बड़ों का है, सिविल हॉस्पिटल में है, बच्चों का है, बड़ों का है, और लियारी जनरल हॉस्पिटल में है, अब्बासी शहीद अस्पताल में। ये सारे सेंटर्स वो हैं जहाँ हम पेशेंट को दोबारा रीटेस्ट करके और डायग्नोस करके ट्रीटमेंट शुरू करते हैं। तो जो ब्लड बैंक्स हैं, अगर उनको फॉल्स पॉजिटिव आते हैं केसेस या फर्स्ट किट पे पॉजिटिव भी आते हैं, तो बराए मेहरबानी कोई भी उनको लेबल ना करे कि वो जो है ना HIV पॉजिटिव हैं। जब तक हम उसके 3 टेस्ट WHO अप्रूव्ड किट्स पे करके उनको खुद लेबल ना करें, तब तक कोई भी मजाज नहीं है कि उसकी कॉन्फिडेंशियलिटी को लीक करे या उसको लेबल करे कि तुम HIV पॉजिटिव हो।
सिकंदर साहब, ये भी बताइए कि जाली डॉक्टरों और ब्लड बैंक्स के मसले पर कैसे काबू पाया जा सकता है, क्या इसके लिए कानून साजी की जरूरत है?
लेजिस्लेशन की मजीद जरूरत नहीं है, इंटीग्रेशन की जरूरत है। लेजिस्लेशन ब्लड बैंक्स की भी है, हेल्थ केयर कमीशन की भी है, एड्स कंट्रोल प्रोग्राम की भी है और हेल्थ डिपार्टमेंट की अपनी अपनी भी है। अलबत्ता ये जो कोऑर्डिनेशन था उसकी कमी थी, गैप्स थे, कम्युनिकेशन गैप्स थे, वो हमने हेल्थ डिपार्टमेंट ने फिल कर दिए हैं। अब हमारा क्लोज कोऑर्डिनेशन है, हमारे पास जो सामने नज़र आती है ब्लड बैंक, उनसे बात करते हैं तो वो उनके पास रजिस्टर्ड या सील्ड लिखी होती है। इसी तरह क्वैक्स पे उन्होंने शानदार काम किया है, 160 से ज़्यादा क्वैक्स को बंद किया है, 270 की जो लिस्ट DHO साहब ने उनको दी है उस पर वो काम कर रहे हैं, उन्होंने ऑफिस इस्टेब्लिश कर लिया है। तो क्वैक्री को अगर वो बंद करेंगे तो इंशाल्लाह ताला काफ़ी चीज़ों पे कंट्रोल हो जाएगा।
ये थे सिंध एड्स कंट्रोल प्रोग्राम के सरबरा डॉक्टर सिकंदर मेमन। HIV को काबू करने की बात हो रही है तो सिंध के ज़िला लाड़काना में 32 ख्वाजा सरा HIV पॉजिटिव हैं। सिमरन खान यहाँ के ख्वाजा सराओं को HIV से बचाव के बारे में आगाही फराहम करती हैं।
तकरीबन जितने भी हमारे ट्रांसजेंडर कम्युनिटी के लोग रिएक्टिव हैं तो वो अभी दवाई पे हैं, दवाई ले रही हैं वो ARV, तो जाहिर सी बात है उनका जो वायरल लोड है वो सेट है मतलब। और हम उसके अलावा टेस्ट के अलावा हम उनको फ्री सर्विस और भी देते हैं, जैसे कंडोम ल्यूब हो गए, वो बाहर से नहीं ले सकती हैं, वो भी हम देते हैं, हम उनके घरों में जाके देते हैं। और उसके अलावा हम जो जिनसी मसले होते हैं उनको सेक्सुअल ट्रांसमिटेड इन्फेक्शन, उनके भी जितनी मेडिसिन होती हैं वो भी यहाँ से वो लेके जाते हैं।
ये थी ख्वाजा सरा सिमरन खान। पाकिस्तानी दारुलहुकूमत इस्लामाबाद में 10 साल बच्ची फरिश्ता के कत्ल के बाद ये बहस चल रही है कि बच्ची के कत्ल पर सियासत की गई है और उसे जानबूझकर लिसानी रंग दिया गया है। ये लिसानी रंग कैसे दिया गया है, तफसील सुनिए BBC के नामा निगार खुदाए नूर नासर की ज़बानी।
पाकिस्तानी दारुलहुकूमत इस्लामाबाद के इलाके अलीपुर फराश में मुबैना रेप के बाद कत्ल की जाने वाली 10 साल फरिश्ता के वाक़े को पाकिस्तान में बाज़ लोग इस तनाजुर में देखते हैं कि इस बच्ची का ताल्लुक चूंकि एक पश्तून घराने से था, इसलिए न सिर्फ पुलिस बल्कि मीडिया ने भी इसी नौयत के दीगर वाक़ात की तरह उन्हें अहमियत नहीं दी। उधर पश्तून तहफ़ मोमेंट पर भी एक बार फिर इल्ज़ाम लग रहा है कि उन्होंने जानबूझकर इस वाक़े को नस्ली तासुब का रंग दिया है। PTM के रहनुमा और रुकने कौमी असम्बली मोहसिन दावड़ इल्ज़ाम लगाते हैं कि इस वाक़े को लिसानी रंग खुद रियासत ने दिया है।
इससे पहले भी जो वाक़ात हुए इस मुल्क में उसमें चीफ जस्टिस भी सोमोटोशन ले लेता है, फिर दूसरा जो पिलर है फौज है वो भी, उसका भी जो चीफ ऑफ आर्मी स्टाफ है अपने तर्जुमान के जरिए वो भी ट्वीट कर देता है, पार्लियामान भी सरापा एहतजाज होता है, पाकिस्तान की मीडिया भी सरापा एहतजाज होती है। इस केस में हमें वो रिस्पांस देखने को नहीं मिला, बिल्कुल इंतहाई मुजरमाना खामोशी देखने को मिली। और जो कुछ भी हुआ वो तो मतलब तब हुआ जब हमने एहतजाज किया और लाश सड़कों पर रखी और रोड बंद किए, तभी उसके बाद कुछ न कुछ रिस्पॉन्स हमें देखने को मिला।
PTM रहनुमा मोहसिन दावड़ के मुताबिक फरिश्ता के वालिद की बात पुलिस ने इसलिए नहीं सुनी क्योंकि वो एक पश्तून थे, लेकिन साबिक IG पुलिस सिंध शोएब सडल इससे मुत्तफिक नहीं। उनका कहना था कि अहलकारों की गफलत हो सकती है, ताहम इसे लिसानी रंग देना मुनासिब नहीं होगा। इंसानी हकूक की सरगर्म कारकुन फरजाना बारी कहती हैं कि बच्चों के साथ ज्यादती और कत्ल जैसे अंदोहनाक वाकयात को नस्ली रंग देना इंतहाई गलत है, लेकिन उनके मुताबिक हर इलाके के बासियों के एहतजाज में उसी इलाके के रुकन असम्बली ही जाते हैं।
इसको लसानी रंग देना या कौमियत का रंग देना इस बिल्कुल बेकार है और गलत बात। बाकी ये है कि अगर PTM के लोग वहाँ पे गए हैं, लीडरशिप गई है, तो उनका हक बनता है, क्योंकि जाहिर है अब अगर आप पश्तून हैं और आपका लीडर असेंबली में बैठा हुआ है KP से आपके इलाके से, तो जाहिर है कि वो लोग उसी के पास जाएंगे और उसको ही कहेंगे कि जो पुलिस जो है मेरी बच्ची का किस कुंपिंग का रजिस्टर नहीं कर रही है।
10 साल फरिश्ता के कत्ल के खिलाफ आज दूसरे रोज भी मुख्तलिफ शहरों में मुजाहरे किए गए और मुलजिमान को खड़ी से कड़ी सजा सुनाने का मुतालबा किया गया। मुख्तलिफ सियासी रहनुमाओं ने भी फरिश्ता के घर जाकर फातिहा खानी की और लवाहिकीन से हमदर्दी का इजहार किया है। इस्लामाबाद पुलिस के मुताबिक उन्होंने आज एक और मुलजिम को गिरफ्तार किया है, जिसके बाद इस वाकये में गिरफ्तार मुलजिमान की तादाद 4 हो गई है। खुदा नूर नासर, BBC। اسلام آباد۔
اسی کے ساتھ ہی سیربین اپنے نصف کو پہنچا۔ کھیلوں کی خبروں کے بعد سیربین میں دیگر موضوعات پر گفتگو جاری رہے گی۔
ہم سے بات کریں،
میں علمدین بگٹی ضلع ڈیرا بگٹی سے بات کر رہا ہوں۔
گوٹ آزاد سے میں ذوالفقار علی کا بول بات کر رہا ہوں۔
بی بی سی اردو کے پروگرام آپ کی بات میں اپنے مسائل اور رائے کا اظہار کریں۔
پاکستان میں خاص تاثر پایا جاتا ہے کہ مغربی میڈیا جو ہے
فرانس کے شہر پیرس میں اتنے سارے انسانوں کو قتل کرنا۔
ہمارا ٹول فری نمبر ہے 0800-222-275، جو موبائل فون سے فری نہیں ہے۔
کھیلوں کی خبروں کے ساتھ میں ہوں سعد سہیل۔ ہنزہ سے تعلق رکھنے والے کو پیما مرزا علی نے دنیا کی سب سے بلند ترین چوٹی ماؤنٹ ایوریسٹ سر کر لی ہے۔ اس کے ساتھ وہ پہلے پاکستانی بن گئے ہیں جنہوں نے 7 براعظموں میں 7 چوٹیاں سر کی ہیں۔ پاکستان اور جنوبی افریقہ کی خواتین کرکٹ ٹیموں کے درمیان 5 T20 میچوں پر مشتمل سیریز کا چوتھا میچ آج بنونی میں کھیلا گیا۔ جنوبی افریقہ نے پاکستان کو 4 وکٹوں سے شکست دے کر سیریز 2-2 سے برابر کر لی ہیں۔ سیریز کا فیصلہ کن میچ کل بنونی میں کھیلا جائے گا۔ انگلینڈ کرکٹ ٹیم کے سابق کپتان مائیکل وان کے مطابق حالیہ انگلینڈ کی ٹیم میں وہ تمام صلاحیتیں ہیں جن سے وہ ایک تسلسل کے ساتھ ورلڈ کپ میں اچھی کارکردگی دکھا سکتے ہیں۔ انہوں نے کہا،
This is the best England one day team.
انگلینڈ کی ٹیم ہماری ایک روزہ کرکٹ کی تاریخ کی سب سے بہترین ٹیم ہے۔ ہمارے پاس یہ سب سے اچھا موقع ہے کرکٹ ورلڈ کپ 2019 جیتنے کا۔
انگلینڈ ٹیم ورلڈ کپ کا اپنا پہلا میچ 30 مئی کو جنوبی افریقہ کے خلاف کھیلے گی۔ آرسنل کلب کے مڈ فیلڈر ہینڈرک میکٹارین 29 مئی کو ہونے والے یوروپا لیگ کے فائنل میچ میں حصہ نہیں لیں گے۔ آرمینیا سے تعلق رکھنے والے 30 سالہ ہینڈرک میکٹارین نے یہ فیصلہ اپنی حفاظت کے پیش نظر کیا ہے۔ یوروپا لیگ کا فائنل آذربائیجان کے دارالحکومت باکو میں کھیلا جائے گا۔ آرمینیا اور آذربائیجان کے درمیان حالات سیاسی وجوہات کی بنا پر کافی کشیدہ ہیں۔ 29 مئی کو آرسنل اور چیلسی کی ٹیمیں یوروپا لیگ کے فائنل میں مد مقابل ہوں گی۔ بی بی سی کی جانب سے سال کی بہترین خاتون فٹ بالر کا ایوارڈ لیون فٹبال کلب کی 23 سالہ کھلاڑی آڈا ہیگبرگ کو دیا گیا ہے۔ جیرو ڈیٹالیا سائیکلنگ کے 10ویں مرحلے میں فرانس کے آرنو ڈیمارے نے کامیابی حاصل کر لی ہے۔ اٹلی کے ولیریو کونٹی کو اب بھی جیرو ڈیٹالیا سائیکلنگ میں مجموعی طور پر سبقت حاصل ہے۔
کھیلوں کی خبریں آپ نے سعد سہیل سے سنی، اور حالات حاضرہ کا پروگرام سیربین بی بی سی اردو سروس سے پیش کیا جا رہا ہے۔ انڈین ایئر فورس نے سری نگر ایئر بیس کے ایئر آفیسر کمانڈنگ کو ان کے عہدے سے ہٹا دیا ہے۔ یہ برطرفی 27 فروری کو MI-17 کی تباہی کی وجہ سے کی گئی ہے۔ مزید تفصیل پڑھنے کے لیے آئیے ہماری ویب سائٹ bbcurdu.com پر۔ اقوام متحدہ کے ورلڈ فوڈ پروگرام کے سربراہ کا کہنا ہے کہ یمن میں بچے بھوک کے باعث ہلاک ہو رہے ہیں، کیونکہ یمن میں حوثی باغیوں کے زیر انتظام علاقوں میں بعض بدعنوان اور تعاون نہ کرنے والے حکام اس اہم امداد کو متاثرہ لوگوں تک پہنچنے نہیں دے رہے۔ بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ سنیے نازش فیض کی زبانی۔
اقوام متحدہ نے کہا ہے کہ یمن میں حوثی باغیوں کے زیر انتظام علاقوں میں بعض بدعنوان اور تعاون نہ کرنے والے اہلکاروں کی جانب سے کھانے پینے کی اشیاء کی امداد کو متاثر افراد تک پہنچانے نہیں دیا جا رہا۔ اقوام متحدہ کے ورلڈ فوڈ پروگرام کے سربراہ ڈیوڈ بیزلی نے بی بی سی سے بات کرتے ہوئے کہا ہے کہ ان کی ایجنسی کی جانب سے ضرورت مند افراد تک امداد پہنچانے کی جو کوششیں کی جا رہی ہیں ان کو مستقل طور پر روکا جا رہا ہے۔
حوثیوں کے اندر ہی کچھ خراب عناصر ہیں، اور میں ان کو خراب عناصر چور لٹیرے کہوں گا۔ ان کو لوگوں کی فکر نہیں ہے، یہ صرف عدم استحکام اور کشیدہ صورتحال سے فائدہ اٹھانا چاہتے ہیں۔ لہٰذا ہم امید کرتے ہیں کہ اچھے حوثی رہنما ان پر غالب آ جائیں گے، کیونکہ یہاں جو داؤ پر لگا ہے وہ ورلڈ فوڈ پروگرام نہیں، بلکہ یہاں داؤ پر معصوم لڑکیاں اور لڑکے ہیں جو ہلاک ہو جائیں گے، کیونکہ ہم وہاں جا کر اپنا کام نہیں کر پا رہے۔
یمن میں انسانی حقوق کے لیے کام کرنے والے کارکنوں میں سے ایک بارہ شبان نے کہا ہے کہ یمن میں امداد کو کشیدگی میں اضافے کے طور پر استعمال کیا جا رہا ہے۔
یمن میں جن لوگوں نے اپنے کاروبار کھو دیے ہیں ان پر روزگار کے حصول کے لیے حوثی باغیوں میں شمولیت پر زور دیا جا رہا ہے، جو کہ ایک خوفناک اشارہ ہے کہ یمن میں لوگوں کو امداد سے کوئی مدد نہیں مل رہی۔
یمن میں اس وقت بدترین انسانی بحران چل رہا ہے اور 1.2 کروڑ افراد قحط کے دہانے پر ہیں، جو کہ آبادی کا تقریباً 40% حصہ ہے، اور ان میں سے سب سے زیادہ ضرورت مند افراد حوثی باغیوں کے زیر انتظام علاقوں میں موجود ہیں۔
بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ پیش کر رہی تھیں نازش فیض۔ اور آئیے پاکستان چلتے ہیں، جہاں قبائلی ضلع جنوبی وزیرستان سے تقریباً ایک دہائی قبل بے گھر ہونے والے محمد عرفان محسود پاکستان کے واحد کھلاڑی ہیں جنہوں نے 2 سال کے دوران مارشل آرٹس میں 22 عالمی ریکارڈ بنائے اور اپنا نام گنیس بک آف ورلڈ ریکارڈ میں شامل کرایا۔ ہمارے ساتھی رفت اللہ اورگزئی نے عرفان محسود سے ان کے سفر کے بارے میں گفتگو کی۔
میں نے 22 گنیز ورلڈ ریکارڈ بنائے، جو تقریباً 2.5 سال کے کم عرصے میں میں نے بنائی ہے۔ الحمدللہ اس میں سب سے زیادہ ریکارڈ میری ہیں، اور اس میں تقریباً 12 سے 13 ریکارڈ صرف پش اپس کے میں نے بنائی ہے، جو پاکستان میں آج تک کسی نے نہیں بنائی۔
اچھا، آپ نے اتنے بڑے ریکارڈز بنائے ہیں، تو کیا پاکستان لیول پہ حکومت کی طرف سے یا جو اسپورٹس کے ادارے ہیں ان کی طرف سے آپ کی کوئی حوصلہ افزائی بھی کی گئی ہے؟ کوئی آپ کو مطلب انعامات دیے گئے ہیں یا کچھ اس طرح ہوا ہے؟
پاکستان کی گورنمنٹ تقریباً یہ 2.5 سال سے میں ریکارڈ بنا رہا ہوں، پہلے کوئی سپورٹ نہیں تھا۔ ریسنٹلی پاکستان آرمی نے اکوپمنٹس کے لیے مجھے فنڈ دی، اور میرے کلب کے 4 لڑکوں کو فری ایجوکیشن کے لیے سلیکٹ کیا، اور انہوں نے کور کمانڈر نے وعدہ بھی کیا کہ یہاں پہ ڈی اے خان میں آپ کے لیے ہم جم بنائیں گے۔ امید کرتے ہیں کہ کم سے کم عرصے میں وہ جو جم ہے وہ بنا کے دے دیں گے۔
جو مارشل آرٹ ہے، اس میں آپ کی زیادہ تر مطلب اسپیشلٹی ہے، آپ اسی میں ریکارڈز بنائے ہیں، تو یہ آپ کو بچپن سے شوق تھا، یہ کیسے پیدا ہوا آپ کو یہ؟
جی بالکل، بچپن سے ہی مجھے شوق تھا، اور الحمد للہ میٹرک کرنے کے بعد 2005 سے میں نے پھر مارشل آرٹس کلب جوائن کیے، اور 2005 سے میں نے یہی مارشل آرٹس کی فیلڈ اختیار کی ہوئی ہیں۔ ابھی کافی تقریباً نیشنل لیول پہ کے پی کے اور فاٹا لیول پہ گولڈ میڈل بھی میں جیت چکا ہوں، اور 22 گنیز ورلڈ ریکارڈ بھی میں نے اس کے ساتھ بنائے ہوئے ہیں، اور ساتھ میں ایجوکیشن بھی میں نے جاری رکھی ہوئی ہے۔ وہ ایم فل کا اسٹوڈنٹ بھی ہوں، اور ایجوکیشن اور مارشل آرٹ دونوں کا ٹیم میں کر رہا ہوں۔
تو آپ کے پاس یہاں پہ اب کتنے اسٹوڈنٹس ہیں جن کو آپ کوچ کر رہے ہیں؟ اور ان کی بھی مطلب اس میں کافی سارے ایج کے میں دیکھ رہا ہوں کہ ہے، بڑی بھی ہے چھوٹی بھی ہیں۔ انہوں نے بھی کوئی پاکستان لیول پر کوئی ایوارڈز وغیرہ جیتے ہیں؟
جی بالکل، یہاں پہ تقریباً 45 سے 50 ریگولر بیسس پہ ٹریننگ لے رہے ہیں، اور ان کی اچیومنٹس الحمد للہ 2-3 سال میرے اکیڈمی کو ہو رہے ہیں۔ یہاں پہ نیشنل لیول کے اور انٹرنیشنل لیول کے پلیئر ٹرین ہوئے ہیں، کیونکہ انہوں نے نیشنل لیول پہ ابھی ریسنٹلی کراچی اور لاہور میں گولڈ میڈل جیت کے آئے ہیں۔ فاٹا لیول کے پی کے لیول پہ بھی یہ گولڈ میڈل لے کے آئے ہیں۔
آپ کا تعلق جنوبی وزیرستان سے ہے، تو ابھی جو قبائلی علاقے ہیں ان کے حالات بھی بہتر ہو رہے ہیں جنوبی وزیرستان میں بھی، حالانکہ پہلے جیسے حالات نہیں ہے، دہشت گرد وہاں سے ان کا خاتمہ ہو چکا ہے۔ تو کیا آپ کا کوئی فیوچر میں کوئی ارادے ہے کہ آپ واپس وہاں جائیں گے اور یہ جو آپ کی ایکٹیویٹیز ہے وہاں جاری رکھیں گے، وہاں پہ اس طرح کا مطلب آپ پلیئر جو ہے ان کو کوچ کریں گے؟
انشاءاللہ میرا ارادہ بھی ہے، اور انشاءاللہ ان فیوچر میں کوشش بھی کر رہا ہوں کہ وہاں پہ یہ چیزیں اسٹارٹ کر سکوں۔ وہاں ریسنٹلی ایک اکیڈمی ہم نے وہاں پہ بنائی ہوئی، لیکن اگر وہاں پہ حالات ہمیں اجازت دے، وہاں پہ کیونکہ گراؤنڈ نہیں ہیں انڈور گیمس کے لیے، حالت وغیرہ نہیں ہے، اگر وہ گورنمنٹ ہمیں فیسیلیٹیٹ کرے تو انشاءاللہ وہاں پہ بھی یہ چیزیں اسٹارٹ کریں گے۔
ادھر پاکستانی مارشل آرٹسٹ عرفان محسود۔ پاکستان کے صوبے بلوچستان کے شہر کوئٹہ میں کچھ لاکھ کے علاقے میں روایتی کھانے روش کی دکان ہے، جو بہت ہی لذیذ ہوتا ہے۔ یہ کیسے تیار کیا جاتا ہے، کون سے مسالے ڈالے جاتے ہیں، سنیے حاجی محمد عیسیٰ سے، جو اس ریسٹورنٹ کے مینیجر ہیں۔
ہاں مکھا، یہ تو ہر ایک ہوٹل والا کا اپنا ایک ریسیپی ہوتا ہے، لیکن اس میں بتانے میں تھوڑا ہم لوگوں کو بھی اوپر پابندی ہوتا ہے، لیکن کوئی ایسی چیز تو نہیں ہے۔ تھوڑی بہت یہ جو آری مسالے ہوتا ہے تازہ، یہی مسالے اس میں استعمال آ جاتے ہیں۔ میرا نام حاجی محمد عیسیٰ ہے، میں اس ہوٹل کا مینیجر ہوں۔ یہ ایسی بلوچستانی ڈش ہے، جو بلوچستان کا روایتی ڈش ہوتا ہے۔ یہ ہوتا ہے بالکل سادہ گوشت ہے، یہ خشک بنتا ہے، اور یہ پہاڑی بکروں کا آتا ہے افغانستان کی طرف سے۔ یہ ہوتا ہے بکرے کا گوشت، اس میں چربی زیادہ نہیں ہوتا، اس لیے لوگ زیادہ پسند کرتے ہیں۔ اس میں دمبے کا بھی لوگ بناتے ہیں، لیکن وہ پسند اس میں چربی زیادہ ہوتا ہے۔ تو یہ پہلے دیگچے میں لگا دیتے ہیں، نیچے سے اس میں جو ہمارے مسالے آ جاتے ہیں، اس کے اوپر پھر ہمارے روش آ جاتے ہیں۔ اس میں आधा से तकरीबन एक लीटर से डेढ़ लीटर तक पानी इसमें पड़ता है, फिर उसके बाद हम इसको दम पे रखते हैं। तीन घंटे के बाद जो है ना, फिर उसके बाद उसको खोल करके जो है ना इसमें फिर आयल डाल देते हैं 15 मिनट के बाद, फिर उसको फिर वापस दम पे रख देते, यानी लगभग इसमें 3.5 घंटे लग जाते हैं। एक बंदे के लिए एक रोज काफ़ी है, तो इसके साथ दो नान है और सलाद रहता है, 460 रुपये का पड़ता है। ये आप देख सकते हैं कि लोग कहाँ कहाँ से यहाँ पे आते हैं। पहले तो सिर्फ ये चीज़ खाली बलूचिस्तान वाले लोग आते थे, जो पठान और बलोच थे। अभी जो हमारे जो पूरे पाकिस्तानी लोग हैं, जहाँ से भी आते हैं, तो यही कोशिश करते हैं कि हम जाके बलूचिस्तान में रोज खाएँगे। और रश जितना आज आपने देखा, इसी तरह पूरा रमज़ान में इसी तरह चलता है। पर यही खुशी होता है कि यहाँ से कस्टमर खुश होकर चले जाए और हमारा शुक्रिया भी अदा करिए, हमारे हौसला अफजाई भी है और हमारे लिए बहुत खुशी की बात यही होती है।
BBC उर्दू की इस नई सीरीज़ में हम आपको ऐसी ही कुछ दुकानों और ढाबों पर ले चलेंगे ताकि आप जान सकें कि आखिर उनका खाना इतना मशहूर क्यों है। और अब ज़रा सोशल मीडिया का जायज़ा ले लें। मैंने हमारी साथी नादिया सुलेमान से पूछा कि आज बॉयकॉट ARY क्यों ट्रेंड करता रहा सारा दिन।
ARY इसलिए ट्रेंड कर रहा है कि एक केस है जो आपको भी मालूम होगा, मीडिया पे बहुत ज़्यादा आ रहा है, सोशल मीडिया पे जिस पे बहुत ज़्यादा बात की जा रही है, और वो है जस्टिस फॉर फरिश्ता। एक 10 साल की बच्ची का मर्डर रेप का केस है जिसके ऊपर अभी इन्वेस्टिगेशंस भी हो रही हैं, तमाम मामला चल रहा है। ARY न्यूज़
कल मुजाहरे भी बहुत हुए हैं,
बिल्कुल हुए हैं, तो ARY न्यूज़ ने उसके ऊपर कुछ टिकर चलाए हैं जिनको बहुत ज़्यादा तनकीद का निशाना बनाया जा रहा है। अच्छा, उन टिकर्स में उन्होंने उस केस पर बात नहीं की है, उन्होंने उस बच्ची के मर्डर या रेप के हवाले से भी बात नहीं की है। उन्होंने जो बच्ची के वालिद हैं उनकी शहरियत का मामला उठाया है और उन्होंने उस तमाम मामले को PTM से यानी पश्तून तहफ्फुज मूवमेंट से लिंक कर दिया है। वो अफगानी है और ARY का ये कहना है कि जो वालिद हैं वो अफगानी शहरी हैं। अच्छा, इसके ऊपर जो तनकीद कर रहे हैं उसमें एक शोएब अहमद हैं, वो कहते हैं कि इससे फ़र्क नहीं पड़ता है कि उस बच्ची की शहरियत क्या है, वो बच्ची पाकिस्तानी है या अफगान है, लेकिन ये वाकया एक
जुर्म हुआ है तो उसके ऊपर एहतजाज होना चाहिए, उसी पे बात होनी चाहिए।
उस पर मुख्तलिफ जर्नलिस्ट हैं वो भी बात कर रहे हैं, मुर्तजा सोलंगी हैं, उन्होंने भी ट्वीट किया, उन्होंने कहा है कि ये जर्नलिज्म नहीं है, ये मर्सनरी है।
मैंने भी कुछ ट्वीट्स देखे जिसमें उन्होंने कहा था कि बच्ची की शहरियत देख करके वो नहीं होता, बच्चियां और माएँ तो सबकी सांझी होती हैं, जो जुर्म हुआ है बहरहाल उस पर बात की जाए, बजाय इसके कि ये कहा जाए कि वो क्योंकि अफगान शहरी थे लिहाजा जो है वो PTM उनके साथ है।
इसी मामले को लेके ARY के हवाले से जो है वो तनकीद अभी भी जारी है।
और ARY का कोई बयान आया इस मामले में?
ARY की जानिब से कुछ भी नहीं आया।
अच्छा, कुछ जब सियासत पे बात हो ही गई है और ये मामला थोड़ा सियासी हो ही गया, तो एक सियासी पोस्ट कल देखी, तलाल चौधरी, वो भी ट्रेंड कर रहे हैं, तो जरा यहाँ से शुरू कीजिए कि वो पोस्ट पे तो बाद में बात करेंगे कि वो क्या थी, उस पे कोई रिएक्शन आया?
अच्छा, उसके ऊपर रिएक्शन जो पोस्ट थी उसके ऊपर रिएक्शंस बहुत ज्यादा आए और उसमें एक बार फिर से तलाल चौधरी को पर तनकीद की गई दोबारा से
उनके
बयान की वजह से, और कहा गया कि हर कुछ अरसे पे किसी न किसी लीडर की जानिब से, चाहे वो किसी भी सियासी जमात के हो, इस किस्म के बयान आते हैं जो कि नहीं आने चाहिए।
उन्होंने गालिबन फिरदौस आशिक अवान के बारे में कुछ गलत जबान
बहुत गलत जबान इस्तेमाल की थी जिस पर उनके ऊपर तनकीद की गई। नसीम जहरा सीनियर सहाफ़ी हैं, उन्होंने कहा कि सियासी जमातों के अंदर इस हवाले से कोई कंट्रोल होना चाहिए, कोई बात होनी चाहिए। एहसन इकबाल जो खुद भी जिनका ताल्लुक मुस्लिम से, उन्होंने कहा कि मैं उनके बिहाफ पर उनकी जानिब से तलाल चौधरी की जानिब से माफ़ी मांगता हूँ। फिर तलाल चौधरी साहब ने खुद भी ट्वीट में कहा कि जी मैं मौजरत करता हूँ। लेकिन इसमें जो एक और अच्छी बात मुझे नजर आई वो ये थी, मज़हर अब्बास जो एक और सीनियर सहाफ़ी हैं, उन्होंने ये बात की और उन्होंने कहा कि अब ये कुछ ऐसा होना चाहिए कि तमाम सियासी जमातें अपनी पार्टी में इस तरह के रूल्स बना लें कि अगर कोई इस तरह की बात करता है तो उसको सस्पेंड किया जाए, आपको नौजवानों के लिए एग्जाम्पल सेट करनी पड़ेगी।
नादिया सुलेमान सोशल मीडिया का जायजा पेश कर रही थी। इसी के साथ ही सैरबीन का वक्त भी खत्म हुआ। प्रोग्राम के एडिटर थे उबैद मलिक, प्रोड्यूसर नाजिश फैज और स्टूडियो मैनेजर थे आमिर सिद्दीक। अब्दुल्ला फारूकी समेत सैरबीन की पूरी टीम को इजाजत दीजिए और आखिर में खास खास खबरों की सुर्खियां सुनिए आसिया अंसर की जबानी।
पाकिस्तान के सूबे सिंध के ज़िला लाड़काना में HIV फैलने का मामला शिद्दत इख्तियार करता जा रहा है। सिंध एड्स कंट्रोल प्रोग्राम के पास इस वक्त HIV के 10,000 मुश्तबा मरीज रजिस्टर्ड हैं। ट्रंप इंतजामिया की जानिब से हवावे कंपनी पर आयद पाबंदियों की वजह से अमरीकी कंपनियों ने चीन की तरफ से जवाबी कार्रवाई का खदशा जाहिर किया है। मैक्स जहाज के मोहलिक हादसों के बाद ग्राउंड किए जाने पर सर्विसेज की फराहमी में तातुल पैदा होने की वजह से चीन की तीन बड़ी एयरलाइंस बोइंग कंपनी से नुकसान की तलाफी का मुतालबा कर रही हैं और एक ईरानी खातून गुलुकारा को रिवायती लिबास में सयाहों के एक ग्रोह के साथ फन का मुजाहरा करने पर ईरान की अदालत ने तलब कर लिया है। یہ بی بی سی اردو سروس ہے۔